अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सर एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
पाके हिर्मिनियाकी रिहाना ढफाली नयाँ जीवन खोज्दै, फरार अपराधीले तलाक नदिँदा जिन्दगीको नवीन रथ गुठ्न पाएन।
सिक्टा सिंचाई आयोजनाको पानी यही वर्षमै खेतमा पुग्ने, मूल नहरको गुणस्तरतामाथि भने स्थानीयवासीको गुनासो।
प्रभुले सबै रोग ठिक पार्ने भन्दै चर्च पुर्याउने गलत प्रवृत्ति, कयौंको ज्यान गयो, बिरामीलाई चरम यातना दिएर थप अशक्त।
र तस्करी नियन्त्रणमा भेरी अञ्चल प्रहरी प्रमुखको प्रतिबद्धता, भारतीय नोटमा प्रतिबन्ध पछि सीमा क्षेत्रमा व्यापक कालोबजारी।
QFX सिनेमास बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX सिनेमाज बागेश्वरी। बुकिङ तथा लोयल्टी मेम्बरको लागि सम्पर्क bageshwari.qfxcinemas.com, फोन 4113304110। QFX सिनेमाज बागेश्वरी।
अब पश्चिम डायरी विस्तारमा, सुरुमा पतिद्वारा जिउँदै जलाइएकी रिहानाको प्रसंग छ। आहान छ रात रहे अग्रा खपलाउँछ, रिहानाको जीवनमा त्यही भएको छ। जीवनभर सँगै बाँच्ने कसम खाएका पतिले दाइजोको न्यूमा जिउँदै जलाएर मार्ने प्रयास गरे रिहानालाई, तर उहाँ बाँच्न सफल हुनुभयो। अहिले रिहानाको जीवनमा नयाँ पालुवा अङ्कुर आउन खोज्दैछ। नयाँ जीवन जिउने प्रयासमा हुनुहुन्छ उहाँ। साथ दिने प्रेमी तयार छन्, तर उही फरार अपराधीले तलाक नदिँदा जिन्दगीको नवीन रथ गुड्न पाएको छैन। यिनी मेरो दिलमा बसेका छन्, यिनैसँग बिहे गर्छु, नजिकै बसेका युवकतिर सङ्केत गर्दै यसो भनिरहँदा रिहानाको अनुहार खुसीले धपक्क बल्यो। तर अनुहारको त्यो चमक धेरै टिकेन। अङ्कल, उसले तलाक दिनै मान्दैन, अनि हाम्रो बिहे कसरी हुन्छ? क्षणभरमै ओइलाइएको अनुहारको पीडा लुकाउने प्रयास गर्दै उहाँले भन्नुभयो, त्यो अपराधीले त मलाई मारेर मरेर बाँच्दा समेत सताउन छोडेको छैन। 22 वर्षीय रिहाना ढपाली 2.5 वर्षकी दाइजो नल्याएको न्यूमा पतिबाट जलाइएकी हिर्मिनी 8 अहिरपूर्वाकी रिहाना पतिसँग सम्बन्ध विच्छेद गर्न चाहनुहुन्छ। सम्बन्ध विच्छेदपछि प्रेमी अमाम शेख ढपालीसँग घरजम गर्ने उहाँको सपना छ। अमानको दिलमा पनि रिहानाले डेरा जमाइसक्नु भएको छ। तर विवाह सम्बन्धमा बाँधिन एउटै तगारो छ, पतिको तलाक। तलाक नभइकन बिहे गर्यो भने समाजले गाउँबाट लखिटिहाल्छन्। 22 वर्षे अमानले भन्नुभयो, तलाक गराउन धेरैतिर धाएका धाएछौँ, खै हाम्रो पीडा कसैले सुन्दैन। 2070 चैतमा जलाइएपछि रिहाना 3 महिना काठमाडौँ वीर अस्पतालमा उपचारपछि घर फर्किनु भएको हो। नयाँ जीवन खोज्दै हुनुहुन्छ रिहाना, कलेन्द्र सेजवालले आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
सिक्टा सिंचाई आयोजनाको मूल नहर निर्माण कार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरी सिंचाईको लागि पानी उपलब्ध गराइने भएको छ। आयोजना कार्यालयले यसका लागि तीव्र रूपमा काम भइरहेको जनाएको छ। कार्यालयका अनुसार हालसम्म मूल नहरको 35 किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। अहिले चटार अर्थात् कोहलपुरदेखि मानखोला बनकटुवासम्मको 1,250 मिटर नहर निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आयोजनाका प्रमुख रमेश बस्नेतका अनुसार कोहलपुर नगरभित्रको 10.25 किलोमिटर मूल नहर ट्र्याकको काम सकिएको छ। किसानलाई चालू आर्थिक वर्षभित्रै सिंचाईका लागि पानी उपलब्ध गराउनेछौँ, उहाँले भन्नुभयो। कोहलपुर नगरपालिका क्षेत्रभित्र मन्नापुर चटार 4 लेन सडक र गोल्छा क्षेत्रमा नहरको काम सकिएको छ। उहाँका अनुसार नेपालगञ्ज कोहलपुर सडकसम्म कलबर्ड क्यानल र ढकन निर्माणको काम सकिएको छ। 600 मिटर सडकको पूर्वपश्चिम कवर्ड क्यानललाई गाडी गुड्न मिल्ने बनाइएको छ। कोहलपुर क्षेत्रमा मूलनहर ट्र्याक खोलिसकिएको जनाइएको छ। पश्चिमतिरको काममा पहिलो चरण अन्तर्गत माटो फाल्न थालिएको बस्नेतले बताउनु भएको छ। यसैबीच परीक्षणको क्रममा भत्किएको सिक्टा सिँचाई आयोजनाको मूल नहरको मर्मत तथा निर्माण कार्य गुणस्तरीय नभएको भन्दै स्थानीयले औँला ठडाएका छन्। मर्मतको क्रममा पटान गरिएको माटो बगेर भङ परेको र यसले फेरि पुरानै दुर्घटना निम्ताउने स्थानीयमा त्रास छ। महादेवपुरी पाँच ढकेरीका कुलबहादुर पुनले नहरमा पटान गरेको माटो बगेर भुवाँगै भुवाङ परेको बताउनु भएको छ। यसलाई राम्ररी नपुरेरै ठेकेदारले हस्तान्तरण गर्यो भने त हाम्रो उठीबासै हुन्छ, उहाँले भन्नुभयो। हाम्रो समस्या कसले सुन्ने? असार दोस्रो साता ढकेरी यस्तै झिझरी खोला छेउमा मूल नहर भत्किएको थियो। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्साल र अर्जुन ओलीले खबर लेख्नु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपराध जगतमा लगाम लगाउन भारतीय 500 र 1000 नोट बन्द गरेपछि सीमावर्ती क्षेत्रमा व्यापक कमिसन र दलालीको कालोबजारी शुरू भएको छ। बाँकेको सीमावर्ती क्षेत्र रूपैडिया, जमुना बजार, लक्ष्मणपुर, भिङना लगायत क्षेत्रमा नेपाली उपभोक्ताबाट भारू 500 र 1000 नोट लिएर दलालहरूले 600 देखि 800 रुपियाँसम्ममा दिने गरी कालोबजारी गरेको खुलेको हो। भारतीय नोट राखेका नेपाली उपभोक्ताले बैङ्क खाता नरहेका कारण नोट साट्न समस्या हुने सम्भावना देखेपछि सस्तो दरमा भारतीय नोट साट्न थालेका छन्। सीमावर्ती क्षेत्रमा भित्रिन सक्ने भारू नोटबारे भारतीय सुरक्षा अधिकारीहरू चेक जाँचलाई पनि कडा पारेका छन्। नेपालगञ्जमा भारतीय रुपियाँ साट्ने कारोबार गर्दै आएका सुरेश गुप्ताले भन्नुभयो, 1000 र 500 नोट 2 लाख भन्दा बढी छ। भारतमा खाता नभए पनि राष्ट्र ब्याङ्कबाट भारू लिएर कारोबार गर्दै आएका उहाँले अब नोट कसरी साट्ने भन्ने सकस उत्पन्न भएको बताउनुभयो। बाँकेका सीमावर्ती गाविसहरूमा भारतीय नोट खुलियाम प्रचलनमा छ। गाउँमा दुःख बिक्रीदेखि गहुँ खरिद अर्थात् सबै कारोबार भारतीय रुपियाँमा हुने गरेको छ। यसैबीच भारतीय सरकारले 500 र 1000 नोटमाथि प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र ब्याङ्कले उक्त नोटहरूको कारोबार बन्द गरेको सूचना हिजो सार्वजनिक गरेपछि झन तनाव भएको छ। आजको दैनिक नेपालगञ्जले खबर छापेको छ।
घरका लागि 1-2 पोका सामान ल्याउँदा सीमावर्ती सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर हिरासत पुर्याउँछ। तर जब रात पर्छ त्यही प्रहरीकै सहयोगमा रातभरि तस्करी हुन्छ। राति 12 बजेदेखि बिहान 3 बजेसम्म गाडी माल तस्करी हुँदा तपाईँको प्रहरी कहाँ हुन्छ? तस्करले तलदेखि माथिसम्म लाइन मिलाएर तस्करी गरिरहेको खुलेआम चुनौती दिइरहँदा तपाईँहरू किन मौन? सर्वसाधारणसँग अन्तर्क्रियाका लागि इलाका प्रहरी कार्यालय मैना पोखर पुगेका नेपालगञ्ज स्थित भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्नेतसँग स्थानीयले आक्रोश बिसाए। त्यति मात्र होइन, सीमामा खटिएका सादा पोसाकका प्रहरीको पनि आतंक छ, रकम असुली पनि व्यापक छ। भारतीय अवैध सामान तस्करीको गन्तव्य बन्दै आएको मानखोला, बर्दियाको जमुनी, मैन पोखर र कालिका क्षेत्रमा हुने तस्करी र प्रहरी मिलोमतो पुष्ट्याइका लागि स्थानीयले दर्जनौ घटना सुनाएका थिए। एसएसपी बस्नेत र बर्दिया प्रहरी प्रमुख भरत बहादुर बोहरा त्यस क्षेत्रका अगुवासँग प्रहरी र स्थानीय बीचको सहकार्यका लागि मैना पोखर पुग्नु भएको हो। त्यस क्षेत्रको प्रहरीको आचरण र तस्करीबारे सार्वजनिक रूपमै टिप्पणी भइरहँदा उनीहरू अप्ठ्यारो महसुस गरिरहेका थिए। अञ्चल प्रहरी प्रमुख बस्नेतले इलाका प्रहरी मैन पोखरका प्रमुख प्रहरी निरीक्षक हरिदास श्रेष्ठलाई तस्करी रोक्न चेतावनी दिनुभएको छ। स्थानीयले तस्करीबारे अन्तर्मनले कुरा बोल्नु भएको छ। यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, उहाँले निर्देशन दिँदै भन्नुभयो, समस्या के हो हल गर्नुहोस्, म आफै आएर तस्करलाई पक्राउ गरेँ भने ठिक हुनेवाला छैन। सुरक्षा अधिकारीहरूको टोलीले कुखुरा तस्करीको प्रमुख केन्द्र जमुनी नाकाको पनि निरीक्षण गरेका छन्। आजको कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन बाँकेले हिजो नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उहाँले मधेस केन्द्रित दलहरूलाई सहमतिमा ल्याएर संविधान संशोधन गरेर स्थानीय प्रान्तीय र केन्द्रको चुनाव गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
चुनाव भन्दा पहिले सबभन्दा पहिले हामीले संविधानलाई संशोधन गर्नुपर्ने आवश्यकता म देखिरहेको छु। 3 दल एकै ठाउँमा अहिले उभिएका छौँ। हामी एमाले, माओवादी र काङ्ग्रेस चाहिँ नि एउटै ठाउँमा हामी उभिएका छौँ। हामीले चाहिँ नि मधेसी दलहरूलाई पनि यसमा समावेश गरेर उनीहरूका कुराहरू पनि सुन्नुपर्छ, किनभने विरोधाभास त्यहीबाट सुरु भएको थियो।
महामन्त्री कोइरालाले धर्मको विषय जनमत संग्रहबाट टुङ्ग्याउनु पर्ने विचार व्यक्त गर्नुभयो, तर त्यसका लागि तिनै तहको चुनाव सम्पन्न गर्नुपर्ने उहाँको सुझाव छ।
पार्टीहरू जसरी यो धर्मनिरपेक्षता आयो, माओवादीले त्यसपछि एमाले नेपाली कङ्ग्रेसले त अन्तसम्म धर्मको बारेमा, धर्म स्वतन्त्रताको बारेमा, हाम्रो चार तारे झन्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो, त्यसैले धर्म स्वतन्त्र हुनुपर्छ भने यो हाम्रो विचार पनि हो।
चुनाव बनाइसकेपछि मात्रै धर्मनिरपेक्षताको विषय उठ्नु,
चुनाव यो मेरो भनाइ चाहिँ के हो भने अहिले यो पनि एउटा मुद्दा चाहिँ हो, महत्त्वपूर्ण मुद्दा हो, तर अहिले यो मुद्दालाई उठायो भने झन् विवाद आउन सक्ने सम्भावना छ। हामीले यो संविधान कसरी कार्यान्वयन गर्ने, त्यसको लागि चुनाव कसरी गराउँ, सफलतापूर्वक हामीले चुनाव सम्पन्न गराउनु पर्यो। चुनाव त डेट आइसकेको छ नि, तपाईँको तिनटै गराउनै पर्छ। हेर्नुहोस्, सुशील कोइरालामा के थियो कि उहाँले संविधान दिनुभयो र चारवटा प्रधानमन्त्रीले संविधान दिन सकेन, एउटै कुरा थियो, राजनीतिक दृढता। नेपाली कङ्ग्रेसमा त्यो राजनीतिक दृढता छ।
पार्टीभित्रको आन्तरिक प्रसङ्गमा महामन्त्री कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर लैजानको विकल्प नभएको बताउनु भयो। महामन्त्रीको हैसियतले त्यो जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उहाँले केन्द्रीय समितिलाई पूर्णता दिने सवालमा यसपालि 60-40 भागभन्डा तोडिने दावी गर्नुभयो। कोइरालाले अब छिट्टै पार्टीले पूर्णता पाउने पनि बताउनु भयो।
अब यो पूर्णता मलाई लाग्छ छिटोभन्दा छिटो हुनुपर्छ, कार्य समितिले पूर्णता पाउनै पर्छ। पार्टीभित्रको एकताको जुन मैले कुरा उठाएको थिएँ, पार्टीलाई एक भएर नै अगाडि बढ्नुपर्छ भन्ने मेरो सल्लाह पार्टी सभापतिलाई त्यही नै हुन्छ। पार्टीकोले पनि पूर्णता पाउनुपर्छ भन्ने पनि मेरो धारणा हो, र यसको लागि हामी अहिले काम गर्दैछौँ, कार्यरत छौँ, र सभापतिज्यूकोलाई पनि आग्रह छ मेरो कि पार्टीलाई चाहिँ एक ढिक्का भएर जानुपर्छ।
60-40 भागभन्डाबाट त्यसो भए हुँदैन यसपालि मनोनयन?
अब 60-40 भागभन्डाबाट हुनु हुँदैन भन्ने मेरो धारणा।
पश्चिम डायरीमा नेपालगञ्जको फोहोर व्यवस्थापनको चुनौती।
हामी परम्परागत रूपमा हाम्रा कर्मचारी पनि र नागरिकले पनि परम्परागत रूपमै सोचिरहेछन्, हामीले यसलाई नयाँ किसिमले लान सकेका छैनौँ।
लगायत अन्य खबर हामीसँगै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नशा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081-414-007 र 98-482-63-399।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
हेर्नु न, तपाईँको घर धेरै पुरानो हो, जस्ताको त्यस्तै छ। मैले भर्खरै घर बनाए, तैपनि कमजोर पुरानो देखिन्छ।
हामीले जस्तै तपाईँले पनि दाउरा र कोइलाबाट तयार गरिएका उच्च क्वालिटीका इट्टा सिद्धि विनायक इट्टा उद्योगबाट ल्याएर प्रयोग गरेको भए त भइहाल्थ्यो नि।
अब चाहिँ विचार गर्नु पर्ला।
तपाईँ पनि विचार गर्नुहोस्, इट्टामा आरबीभी लेखिएको हेरेर मात्र किन्नु होला।
राजा आर्मी ब्यारकको दक्षिण पट्टि रहेको सिद्धिविनायक इटा उद्योग, नेपालगञ्ज उपमहानगरपालिका 25, वसुदेवपुर, भैयापुर, बाँके। सम्पर्क व्यक्ति प्रुफ राइटर रामदयाल जयसवाल, कैलाश वर्मा, धनराज कादु र साजन जयसवाल। मोबाइल नम्बर 98-585-320, 97-281-43-643, 98-027-56-234 र 98-145-21-551।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानुन अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौँ। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौँ। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
साँदा पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो पनि डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न चौबिसै घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, चौबिसै घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
साथै विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम डट ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्जको फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ। फोहोर व्यवस्थापनका लागि ठोस र प्रभावकारी अभियान चलाउन नसक्दा नगर दुर्गन्धित बन्दै गएको छ। सरकारी, निजी र नागरिक स्तरबाट एकीकृत पहल थाल्दै दरिलो इच्छा शक्ति देखाएमा फोहोर व्यवस्थापन सहज बन्दै जाने धेरैको बुझाइ छ। सावित्री गिरीको रिपोर्ट।
नेपालगञ्जमा दैनिक 32 टन फोहोर उत्पादन हुन्छ, तर 22 टन मात्रै सङ्कलन हुन्छ भने बाँकी सडकमै छाडिने अवस्था छ। यसले फोहोर व्यवस्थापनमा ठुलै चुनौती रहेको प्रश्न हुन्छ। व्यापारिक प्रतिष्ठान, पसल, उद्योगहरूबाट निस्कने फोहोरले पनि मुख्य नगर क्षेत्रलाई गाँजिरहेको छ। व्यवसायीहरूले सडकमा फोहोर फाल्दा समस्या बढेको देखिन्छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ सरसफाइमा निजी क्षेत्रको पनि त्यत्तिकै दायित्व रहेको भन्दै फोहोर व्यवस्थापनका लागि गम्भीर रहेको बताउनुहुन्छ।
हाम्रो पनि जिम्मेवारी हो निजी क्षेत्र विशेष गरी बजारमा सरसफाइलाई। अब यदि हामी व्यवसाय साथीहरूले यसलाई सहयोग गर्न सकेन भने नगरपालिका र अरू निकाय केही गर्न सक्दैन भन्ने कुरा हामीले बुझिसकेपछि अहिले पछिल्लो चरणमा हामी व्यवसायिकलाई साथीहरूलाई के भन्दा छ भने प्रत्येक प्रतिष्ठानले आफ्ना पसलको अगाडिपट्टि, आफ्नो उद्योगको अगाडिपट्टि सबै ठाउँमा तपाईँ जाने फोहोरको डस्टबिन अनिवार्य रूपमा राख्नुपर्छ भन्ने कुरा पहिला पनि हामीले अहिले अब कन्टिन्यू रूपमा राख्नुपर्छ भनेर हामीले कुरा उठान भइरहेको छ। मलाई लाग्छ कि उद्योगवाणी तर्फबाट हामीले सक्दो सहयोग पक्कै पनि रहन्छ।
सरकारी निकायको उदासीनताका कारण जुन प्रकारको अग्रसरता हुनु पर्थ्यो त्यो हुन नसकेको टिप्पणी हुने गरेको छ। नागरिक दायित्व पनि महसुस नहुनु र उपमहानगरपालिकाको वातावरण र सरसफाई फाँटका कर्मचारीहरूको गैर जिम्मेवारीपनका कारण आशातीत काम हुन नसकेको कार्यकारी अधिकृत गिरिराज गेवालीको स्वीकारोक्ति छ।
हामी परम्परागत रूपमा हाम्रा कर्मचारी पनि र नागरिकले पनि परम्परागत रूपमै सोचिरहेछन्। हामीले यसलाई नयाँ किसिमले लान सकेका छैनौँ, नयाँ मोडेलमा लान सकेका छैनौँ। सोच नयाँ मोडेलमा जाने कुरा चाहिँ कल्पना मात्रै गरिरहेछौँ, तर हाम्रा कर्मचारी पनि पहिलेदेखि नगरपालिकाले सफाई गर्नुपर्ने नगरपालिका जिम्मा हो भन्ने पनि पब्लिक सोच र नगरपालिका पनि आएर अलिअलि बढाएपछि हाम्रो काम सिद्धियो भन्ने कुरा भएर त्यो कुरा अस्ति उद्योग वाणिज्य सङ्घको डेलिगेसनमा पनि उठ्यो। उठिसकेपछि हाम्रो कार्य कति छ त, कति काम गर्छन् त भनेर म आफू बिहान डुल्दाखेरि हेरेको करिब भन्दा हामी 3 बजे आउँछौँ भनेर मसँग भन्छन् भने पनि तिनीहरू आउने 5 बजेतिर आउने, 7-7.30 बजेतिर जाने।
केही महिना अघिदेखि गति दिएको सरसफाई अभियान पनि अहिले सुस्ताएको छ। नागरिक स्तरबाट केही गर्न खोजिए पनि एकीकृत र घनीभूत ढङ्गले जान नसक्दा त्यो निकै अपर्याप्त भएको छ। पत्रकार हेमन्त कर्मचार्य विगतमा अभियान चलाउँदा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुहुन्छ। एकीकृत पहलको खाँचो रहेको उहाँको भनाइ छ।
यो पनि प्रारम्भिक चरणमै छ भने फेरि हामी केही महिनापछि, केही साताहरूपछि दोहोऱ्याएर फेरि प्रारम्भिक चरणबाट सुरु भएका छौँ। अर्थात् सफाई गर्नेहरूको चाहिँ र्याली अगाडिबाटै पछाडि फोहोर चाहिँ फेरि चाहिँ थुप्रिँदै गयो जस्तै भएको हो। अब जब त्यो पुरानो अनुभवले हामीलाई केही सिकाएको हुनुपर्छ भन्ने चाहिँ अब बिस्तारै अलिकति सङ्ख्या चाहिँ थपिएको छ। त्यो चाहिँ समूहहरूको सफा स्वस्फूर्त जुन चाहिँ देखिएको छ त्यो समूह चाहिँ तर केही सीमित संख्याको समूहहरू छन्।
सरसफाइमा नागरिक दायित्व पनि त्यत्तिकै हुन्छ। जथाभावी फोहोर फाल्ने काम बन्द गर्नुका साथै सरसफाई अभियानमा सक्रिय सहभागिता जरुरी छ। नगरका विभिन्न टोलहरूमा टोलवासी स्वयं सक्रिय भएर सरसफाइमा जुट्न अभिप्रेरित भइरहेकाले सरसफाइका क्षेत्रमा छिट्टै सुधारको अवस्था आउने नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गेवालीले दावी गर्नुभयो।
विभिन्न टोलका टोलवासीहरू पनि सरसफाईलाई यो सरसफाई नगरपालिकाको मात्र जिम्मेवारी होइन हाम्रो पनि जिम्मेवारी हो भनेर उहाँहरूले विभिन्न टोलहरूमा मिटिङ आफै आयोजना गर्ने हामीलाई बोलाउने र यसलाई हामी प्राइभेट पब्लिक पार्टनरसिपको रूपमा जान सकिन्छ कि भनेर सरसल्लाह गर्ने कुराहरू पनि अगाडि बढेको छ र यसरी हेर्दाखेरि हामी फोहोर मैलामा जुन अवस्थामा छौँ यो अवस्थाबाट छिटै हामी सुधारात्मक अवस्थामा जान सक्छौँ।
सबैजनाले फोहोर व्यवस्थापनमा चासो र इच्छा शक्ति देखाउने हो भने नेपालगञ्जलाई सफा सुन्दर सहर बनाउन सकिनेमा दुई मत छैन, खाँचो छ त सबैमा दायित्वबोधको।
नगरपालिका निर्धारणमा चित्त नबुझेपछि बाँके गंगापुर र मटहिया गाविसका बासिन्दाहरू निरन्तर आन्दोलित छन्। गंगापुर र मटहियालाई नरेनापुर गाउँपालिकामा गाभिएको विषयमा सो क्षेत्रमा निरन्तर आन्दोलन र बन्दका कार्यक्रमहरू अगाडि बढेका छन्। बुधबार गंगापुर गाविस घेराउ गरी गाउँपालिकाको निर्णय सच्याउन स्थानीय बासिन्दाले माग गरेका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा भारो नोटमा प्रतिबन्ध प्रति नागरिक मत।
एक हिसाबले त ठिकै पनि हो, उनीहरूको लागि ब्ल्याक मनी आउँछ। अब यहाँ अलिकति के हुने भयो भने सिधा सादा जनताहरूलाई अलिकति गाह्रो चाहिँ हुने भयो।
लगायतका सामग्री हामीसँगै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
वर्षमा दिनको चाड दशैं तिहार, पशुपति पेन सबैलाई उपहार, सबको मन पुरुङ्गै रंगी चंगी घर, पशुपति पेन्सले गाउँ शहर।
पशुपति पेन्स रंग बिनाको उत्सव कहाँ उत्सव हुन्छ र त्यसैले पशुपति पेन्सले ल्याएको छ सबैका लागि घर रंग्याउन महापर्वको रंगोत्सव। भाग्यशाली विजेताहरूले जित्न सक्नेछन् आकर्षक उपहारहरू। 42 इन्चको स्मार्ट टिभी 4 जनालाई, वासिङ मसिन 4 जनालाई, 220 लिटरको फ्रिज 4 जनालाई, स्मार्टफोन 8 जनालाई, आधा तोला सुन 8 जनालाई, 10 तोला चाँदी 16 जनालाई र बम्पर उपहारमा रोयल इनफिल्ड बाइक 1 जनालाई। अब रंगाउने होइन त,
आउन त दिउ त्यो मान्छेलाई। आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ। एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो लिएहाले, अर्को चोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज, महिला र पुरुषहरूको फेसन सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98 6 53 900।
मुटु रोगीका लागि सुवर्ण अवसर, काठमाडौँ गङ्गालाल हृदय रोग प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विनय कुमार रौनियारद्वारा मुटु रोगी तथा उच्च रक्तचापका बिरामीहरूका लागि
यही कार्तिक 27 गते
चेक जाँच गरिने हुँदा मौकाको फाइदा उठाउन हुन जानकारी गराइन्छ। स्थान जे शर्मा मेडिकल स्टोर, धम्बोजी, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-527-327 र 98-580-30-684।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। बाँकी खबर, देशको तराई क्षेत्र अर्थात् भारतीय सीमावर्ती जिल्लाहरूमा आम रूपमा भारतीय रुपैयाँ चलनमा छ, यद्यपि देशको कुनै स्थान छैन जहाँ भारतीय रुपियाँको चलनमा प्रतिबन्ध होस्। बाँके भारतीय सिमानासँग जोडिएको जिल्ला भएका कारण यहाँ गाउँ मात्रै होइन सहर र सरकारी ब्याङ्कमा समेत भारतीय रुपियाँ आम रूपमा चलन चल्तीमा रहेको छ। भारत सरकारले 500 र 1000 रुपियाँको नोट कानुनी रूपमा प्रतिबन्ध लगाइएको बताएपछि सीमावर्ती जिल्लामा ठूलो चहलपहल र हङ्गामा मचाएको छ। आजको नागरिक मन।
मेरो नाम हरिप्रसाद शर्मा, दुई नम्बर धन्दा गर्ने र इलिगल धन कमाउनेहरूको लागि भारतले ठिक गरेको भन्ने चाहिँ मेरो धारणा छ। र अब मारमा को पर्यो भने सिधा साधा जनता पर्यो होइन। सिधा साधा जनताको लागि जसरी चाहिँ भारतको रिजर्भ बैङ्कले टाइम पिरियड दिएको छ, त्यो टाइम पिरियडभित्र पैसा बैङ्कमा दाखिला गर्ने भन्यो।
जितेन्द्र सिंह ठगुरी, ब्ल्याक मनीहरू त्यो निकाल्न भारत सरकारले पहिलाबाट धेरै कोसिस गरिरहेको थियो, त्यो ननिस्केको कारणले अहिले उनीहरू लगायो। अन्त अब त्यहाँ पनि अहिले काङ्ग्रेस अहिले विरोध गरिरहेको छ होइन। अब एक हिसाबले त ठिकै पनि हो, उनीहरूको लागि ब्ल्याक मनी आउँछ। अब यहाँ अलिकति के हुने भयो भने सिधा सादा जनताहरूलाई अलिकति गाह्रो चाहिँ हुने भयो। जोसँग पैसा फसिरहेको छ अहिले तत्काल बजारमा लिइरहेको छैन त्यो पैसा, अनि त्यो पैसा फस्न सक्ने सम्भावना चाहिँ छ।
मेरो प्रेम थापा, भारतमा 500 र 1000 नोट जुन चाहिँ नि अहिले ब्यान गर्यो, इलिगल गर्यो, त्यो एकदमै राम्रो काम गरेको छ। किनभने यसमा धेरै जाली नोटहरू आइरहेको छ, कतिपय हामी पनि प्राप्त गर्छौँ यहाँ बिजनेसम्यानले। जो इलिगल पैसाहरू हुन्छ उनीहरूले चाहिँ नि त्यो ब्याङ्कमा डिपोजिट नगरेर आफ्नो क्यास डिपोजिट गरिरहेका हुन्छन्, उनीहरूलाई यसले धेरै नै नोक्सान पार्ने छ।
मेरो नाम सुनिता जोशी। भारतको आफ्नो देशको नियम हो, उसले प्रतिबन्ध गर्नु एकदमै राम्रो कुरा हो होइन, उसका आफ्ना आन्तरिक समस्या होला नि, त्यस कारणले चाहिँ प्रतिबन्ध गरेको होला। तर हामी यो सीमा जोडिएका दोस्रो मुलुकका मानिसहरूको लागि चाहिँ निकै समस्या रहेछ यसले। अब हिजो मात्रै टिभीहरूमा त्यो कुरा आइरहेछ, आज नै अब एक ठाउँमा भारु 500 दिएको, नेपाली 500 को मूल्याङ्कन गर्छन्, हामीलाई त 300 रुपियाँ त्यसै मार परेको।
ओम प्रकाश गौतम छ भने उसको सरकारी नीति हुनसक्छ, त्यसमा कुनै त्रुटि देखे होला, त्यो त्रुटिलाई हटाउनको लागि यो पहल चाल्या हुन सक्छ भने।
दाङ सदबरियाका हिरामणि चौधरी नाम परिवर्तन, वर्ष दिन अघि लडेर घाइते हुनुभयो। उहाँको घुँडामा लागेको चोट पाक्दै जान थालेपछि उपचारका लागि उहाँलाई नेपालगञ्ज अस्पताल पुर्याइयो, तर निको भएन। औषधिले गर्दा पनि घाउ निको भएन। उहाँका कान्छा छोरा रामले भन्नुभयो, बिस्तारै बुवा थला पर्दै जानुभयो। थलिँदै गएपछि बुवालाई रामले ठूलो अस्पतालमा लैजान चाहन्थे, तर साइरा छोराले असहमति जनाए। प्रभुका भक्त उनले बुवालाई प्रभुले निको पार्ने भन्दै चर्चमा लैजाने अड्डी कसे। उनको अड्डी पछि परिवारका अन्य सदस्यलाई पनि प्रभुको लीला हेर्ने इच्छा जाग्यो। घोडाको चोटले थला परेका हिरामणिलाई तुलसीपुर स्थित एक चर्चमा पुर्याइयो। चर्चमा उनलाई निको पार्न गरिएका प्रभु पाठ सबै मिथ्या भए। हिरामणिलाई झन्झन बेथाले च्याप्दै लग्यो। महिना दिनसम्म चर्चको बसाइका क्रममा हिरामणि झनै सिकिस्त बन्दै गए। उनलाई त्यहाँबाट निकाल्ने भनियो। त्यही बेला दाजुभाइ बीच विवाद भयो। कान्छा छोरा राम भन्छन् उनीहरूले चर्चबाट निकाल्ने नदिने भनेका थिए। बुवालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै रामले जिद्दी गरेपछि हिरामणिलाई उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा लगियो। प्रभुले निको पार्ने भन्दै चर्चमा थुनिएका हिरामणिलाई अस्पतालले बिदा दियो। उनको घुँडाको चोटबाट क्यान्सर फैलिसकेको पुष्टि अस्पतालले गर्यो। त्यसको केही समयमा हिरामणिको क्यान्सरले मृत्यु भयो। बाबुको मृत्युपछि दाजुभाइ बीचको सम्बन्ध झनै बिग्रियो। क्रिश्चियन धर्म मान्ने साइला छोराले बाबुको संस्कार पनि सोही धर्म अनुसार गर्न चाहन्थे भने अन्यले हिन्दू धर्म संस्कार अनुसार। संस्कार कसरी गर्ने भन्नेमै चलेको विवादले अहिलेसम्म दाजुभाइ बीच बोली बाराबारको अवस्था छ। 5 दाजुभाइ मध्ये सबैले हिन्दू परम्परा अनुसार बाबुको संस्कार गरेपछि क्रिश्चियन धर्मका अनुयायी साइला छोरा रुष्ट बने। क्रिश्चियन धर्मावलम्बीहरू हरेक रोगव्याधि तथा संकट चर्चमै टर्छन् भन्ने विश्वास गर्छन्। ग्रामीण भेगमा हेर्ने हो भने अहिले पनि बिरामीलाई निको पारिदिने दाबीसहित चर्चमा लैजाने गरेको पाइन्छ। यही विश्वासले कतिपयले ज्यानै गुमाउनु परेको छ। उपचारका लागि चर्चमा लगिएका बिरामीलाई चरम यातना दिएर झनै आसक्त बनाइएका उदाहरण पनि भेटिन्छन्। आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ।
बाँकेमा सञ्चालित स्रोत कक्षाको व्यवस्थापन फितलो हुँदा अपाङ्गता भएका बालबालिकाहरूको पठन पाठनमा समस्या भएको छ। तालिम प्राप्त शिक्षकको अभाव, पर्याप्त मात्रामा शैक्षिक सामग्रीको व्यवस्थापन नहुँदा त्यसको मार बालबालिकाहरूमा परेको हो। निमावि डी गाउँका स्रोत शिक्षक रमा कुमारी थापाले कक्षा कोठा अभावका कारण लाइब्रेरीमा स्रोत कक्षा चलाउनु परेको गुनासो सुनाउनुभयो। अहिले त्यहाँ 10 बहिरा बालबालिकाहरूले अध्ययन गर्दै आएका छन्। छात्रावासका लागि 2 कोठा भाडा ल्याएका छौँ। उहाँले भन्नुभयो, बालबालिका थपिँदै गए यो पनि अपघुन्छ। बाँकेमा आधा दर्जन विद्यालयले स्रोत कक्षा सञ्चालन गरेका छन्।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगञ्जमा हरियाली हराउँदै गएको छ। फोरलेन सडक र भित्री सडक तथा नाला बनाउने क्रममा केही भएका रुखहरू काटिएपछि मुख्य बजार क्षेत्र उजाड जस्तै छ। सडक बनाउने क्रममा 100 रुखहरू काटिए पनि त्यसको भरपाईका लागि ठोस र प्रभावकारी कदम चालिएको छैन। नेपालगञ्जलाई हरियाली र हराभरायुक्त बनाउन के गर्नु पर्ला? आजको नागरिक मतमा नेपालगञ्ज धम्बोजीका सुरेश थापाको विचार।
नेपालगञ्जलाई हरियाली बनाउनको लागि त तपाईँ हामी सबै नै जुट्नुपर्छ है। अब एकजनाले मात्रै सम्भव छैन, नगरपालिकाले मात्रै पनि सम्भव छैन। त्यसले गर्दा सबै सचेत हुनुपर्छ, सबैले एक एकवटा बुटाहरू लगाउन सक्नुपर्छ र नगरपालिकाले त्यसको संरक्षण गर्नुपर्छ, तब मात्रै नगर हरियाली होला। घरहरू थपिँदैछ होइन, अब यो त अब राम्रै कुरा हो, ठुलो सहर बन्दैछ नेपालगञ्ज, तर यसको त्यति नै यसको सचेत पनि हुनु जरुरी।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके हिर्मिनियाकी रिहाना ढफाली नयाँ जीवन खोज्दै फरार अपराधीले तलाक नदिँदा जिन्दगीको नवीन रथ गुड्न पाएन।
सिक्टा सिंचाई आयोजनाको पानी यही वर्षमै खेतमा पुग्ने, मूल नहरको गुणस्तरीयता माथि भने स्थानीयवासीको गुनासो।
प्रभुले सबै रोग ठिक पार्ने भन्दै चर्च पुर्याउने गलत प्रवृत्ति, कयौंको ज्यान गयो, बिरामीलाई चरम यातना दिएर थप आसक्त।
र तस्करी नियन्त्रणमा भेरी अञ्चल प्रहरी प्रमुखको प्रतिबद्धता, भारतीय नोटमा प्रतिबन्ध पछि सीमा क्षेत्रमा व्यापक कालोबजारी।
पश्चिम डायरी कृष्णसारीफिल्म.ओआरजी मा इन्टरनेटबाट प्रत्यक्षमा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौँ। आज कार्तिक 25 गते बिहिबार नोभेम्बर 10 तारिक तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।